समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोरोना भाइरसबाट विश्व नै आक्रान्त भइरहेको यो समयमा नेपाल पनि बन्दाबन्दीमा छ। यो कठिन अवस्थामा अधिकांश नागरिकहरू घरमै बस्ने बन्दोबस्त गरिएको छ। कतिपय ठाउँमा बन्दको अवज्ञा गर्दै घर बाहिर जाने, भेटभाड गर्ने छिटपुट घटनाहरू पनि भएका छन्। प्रहरी प्रशासनले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ र आम नागरिकको दायित्व पनि यो कार्यमा अत्यन्त महत्वपूर्ण छ। यो कठिन समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीको भूमिकालाई लिएर विभिन्न चिन्ता र चासो व्यक्त गरिएको छ। अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलामा सर्वप्रथम हामी स्वास्थ्य क्षेत्रका चुनौती र समाधानका विषयमा केन्द्रित रहेर केही बेर सम्वाद गर्दैछौ। हामीसँग हुनुहुन्छ पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारी। उहाँ संसदको शिक्षा तथा स्वास्थ्य समितिसम्ममा पनि आबद्ध हुनुहुन्छ। यतिखेर उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। खगराजी नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। अब विषयवस्तु यही नै छ, होइन? निरन्तर हामी एउटै विषयमा चाहिँ एकाग्र भएर लागेका छौं। यो संघर्षलाई जसरी पनि जित्छु भनेर हामी अघि बढ़िरहेका छौं। पछिल्लो पटक सुनिन्छ यहाँ एउटा स्वास्थ्य मन्त्रीको हैसियतले लामो अनुभव लिनुभएको नाताले पनि हामी प्रश्न राखिरहेका छौं कि स्वास्थ्य कर्मीहरूलाई आफूले प्रयोग गर्ने कवच भनौं न, विभिन्न खालका चाहिँ उपकरणहरूको अलिकति कमी भइरहेको छ, यसको आपूर्ति गर्न सरकार लागि परेको छ भन्ने विवरणहरू त आइरहेको छ। के छ अहिलेको अवस्था? यहाँले एउटा स्वतन्त्रतापूर्वक र एउटा जिम्मेवार पदाधिकारीको नाताले पनि अहिलेको स्थितिलाई हेर्नु भएको छ। जुन प्रकारले सरकारले यो विषयलाई ह्यान्डल गरेको छ, यसलाई कसरी विश्लेषण गर्न सकिन्छ?
अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मीहरूको सुरक्षा अति नै महत्वपूर्ण छ। यस विषयमा सरकारले ठोस कदम चाल्नै पर्छ, ढिला गर्नु हुँदैन र सरकारले जे गरिरहेको छ त्यो त्यसका प्रति हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ। तर यो पीपी भन्छौँ हामी, यो स्वास्थ्य क्षेत्रमा कार्यरत हामीहरूले पर्सनल प्रोटेक्सन सम्बन्धी इक्विपमेन्ट हो त्यो, त्यो किनभने उनीहरू फ्रन्टलाइन वर्करहरू हुन्, अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मीहरूको सुरक्षा सबैको लागि महत्वपूर्ण हो। त्यसकारणले पहिला त अब हामीले थाहा पाएसम्म यहाँ हामीलाई अहिले खरिदका लागि शनिबारसम्म केही प्राइभेट पार्टीहरूले पनि ल्याउने र चीनले अब अनुदानको रूपमा पनि दिने या हामीले खरिद गर्ने पनि कुरामा स्ट्यान्ड बाई छ र एक हप्ताका लागि हामीसँग पर्याप्त पुग्ने नै छ भन्ने मैले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूबाट बुझेको छु। त्यसपछिको यो प्रकोपको जुन आयतन हुन्छ त्यसका आधारमा यी साधनहरू हुनेछन् र त्यसमा पनि महत्वपूर्ण कुरा किटको सबैतिर यसको परीक्षणलाई, यसको परीक्षणको दायरालाई बढाउनु पर्छ र त्यसमा सरकारले ध्यान पुर्याएको देखिन्छ। पोखरा, बुटवल, नेपालगञ्ज, धरान जस्ता ठाउँमा पनि यो ऱ्यापिड टेस्ट किट ल्याएर परीक्षणको दायरा र सेवालाई विस्तार गर्ने तर्फ सरकार अगाडि बढेको देखिन्छ। यो किट र पीपीईको सम्बन्धमा हामीले कम्प्रोमाइज गर्न सक्दैनौँ, सबैतिरबाट यसको व्यवस्था गर्नुपर्छ जस्तो अहिले हामीलाई लागिरहेको छ र सरकार पनि यसतर्फ ध्यान दिएको देखिन्छ।
हजुर, जस्तो अब आजबाट फेरि धरान, पोखरा लगायतका विभिन्न ठाउँमा पनि परीक्षण केन्द्रहरू खोल्ने, काठमाडौँ मात्रै सीमित भयो, त्यसले गर्दाखेरि भोलि बिरामीहरूको चाप बढेको खण्डमा चाहिँ के गर्ने भन्ने एउटा प्रश्न थियो, होइन? अब हामी, हाम्रो अहिलेको उपलब्ध भएको हामीसँगको स्रोत र निकट भविष्यमा हामीसँग आउने स्रोत एकातिर र अर्कोतिर अब सम्भाव्य बिरामीहरू भनौ न, अब विभिन्न एयरलाइन्सबाट नेपाल आएका मानिसहरूको खोजी भइरहेछ, सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका धेरै दाजुभाइहरू हजारौंको संख्यामा छन्, उनीहरूलाई परीक्षण गर्न आऊ भनेर अलिकति आह्वान गर्नुपर्ने पनि स्थिति छ। हुन त सबै मानिसलाई परीक्षण गर्नुपर्ने त होइन, तर त्यो स्थितिलाई नियन्त्रण गर्नको लागि हाम्रो पूर्व सावधानीहरू, अहिले भइरहेका प्रयास र आगामी दिनमा हामीले चाहिँ नगरी नहुने त्यस्ता विषयहरू पनि होला नि, ती विषयहरूलाई अलिकति प्रश्न पारि पाउन।
तपाईँले एकदमै मलाई खड्किरहेको विषयमै प्रश्न गर्नुभयो। सम्पर्कमा आएका व्यक्तिहरूको जाँचलाई अझ छिटो, छरितो र प्रभावकारी बनाउन जरुरी छ। यसमा स्थानीय सरकारको समन्वय अत्यन्त जरुरी छ। हामी खास गरिकन एक दुई दिन जो हामीले डेडलाइन तोकेका थियौँ, अन्तिम सीमा, त्यो सीमाको बेला हाम्रा स्थल मार्गबाट या हवाई मार्गबाट जो आउनुभयो, अहिले के देखिन्छ भने उहाँहरू स्थल मार्गको त धेरै सम्भावना थिएन होला, हवाई मार्गको व्यक्तिहरूलाई हामीले क्वारेन्टाइनमा सिधै केन्द्रबाटै राखेको भए अझ सजिलो हुने रहेछ, र उहाँहरू आफैले पनि सरकारले गरेको आह्वानलाई परिपालन गरिदिएको भए अहिले केही ठाउँहरूमा यस्ता देखिए, जस्तै फ्रान्सबाट आएको अनि त्यसपछि गल्फ कन्ट्रीबाट आएकोबाट सङ्क्रमण देखियो ती उहाँहरूमा केसमा, त्यो उहाँहरू सहित सबैलाई क्वारेन्टाइनमा राख्नु पाएको भए स्थानीय सरकार या अहिले केन्द्र सरकारलाई जुन एकदम दौडधुप गरिरहनु परेको छ त्यो अवस्था हुँदैनथ्यो। त्यस कारणले अहिले म अपिल गर्न चाहन्छु सरकारको अनुरोधलाई, स्थानीय वडा वडामा टोल टोलमा जो नयाँ मान्छे आउनु भएको छ उहाँहरू स्वास्थ्य परीक्षण गर्नुहोस्, एटलिस्ट होम क्वारेन्टाइनमा बस्नुहोस्, होइन भने तपाईँलाई त्यो व्यवस्था गाह्रो छ भने तपाईँहरूले तुरुन्तै त्यहाँ व्यवस्था गरिएका क्वारेन्टाइनमा गएर बसिदिनुहोस्। र अब अर्को महत्त्वपूर्ण कुरा के छ भने गाउँको बन्दाबन्दी हाल जारी गरिएको बन्द निर्देशिका मूलत सहरमुखी जस्तो देखिन्छ, स्वाभाविक हो, यो रोगको मुख्य चुनौती सहरमै छ, तर पछिल्ला दिनहरूमा भारत खाडी र अन्य मुलुकका सहरबाट धेरै मानिसहरू गाउँ पुगेका छन्। यदि यो संक्रमित छ र तर आइसोलेसनमा बसेको छैन भने यसले ठुलो जोखिम ल्याउन सक्छ, किनकि गाउँमा सहरको जस्तो घरभित्रै बस्ने सम्भव छैन, गाईबस्तु र खेतीपाती सबै महत्त्वपूर्ण काम सम्हाल्नुपर्छ, सहर र गाउँ मात्रै होइन पहाड र तराईको अवस्था पनि फरक फरक छ, त्यसैले ती ठाउँ र गाउँको सम्बन्ध छुट्टै बन्दाबन्दी निर्देशिका र व्यवहार आवश्यक छ, तुरन्तै हामीले यसलाई बनाउनु पर्ने छ र सरकारले यसलाई बनाउला, रोकथामको सन्देशलाई पनि अझ साधारण मानिसले बुझ्ने गरी प्रचार प्रसारलाई प्रभावकारी बनाउने, अहिले नै यो सँगसँगै नियमित साबुन पानीले हात धुने, विशेष गरी बाहिरबाट आएको मान्छेको नजिक नजाने अथवा फिजिकल डिस्टेन्स, अरूको सामानहरू प्रयोग नगर्ने र अरूलाई पनि आफ्ना सामानहरू प्रयोग गर्न नदिने जस्ता सन्देशहरू विभिन्न भाषामा जनतालाई बुझाउने गरी दिन जरुरी छ। हाम्रो जस्तो कमजोर अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणाली भएको देशमा संक्रमण फैलिएपछि उपचार चुनौतीपूर्ण हुन्छ भन्ने कुरा हामीले ख्याल गर्नुपर्छ, त्यसैले हामीले गर्न सक्ने भनेको यसको समयमा नै रोकथाम हो, ठुलो प्रयास यसैमा हुनुपर्छ र भइरहेको पनि छ।
अब यो अत्यावश्यक सामग्रीको सन्दर्भ आएको छ, मानिसहरू घरमा बसिरहँदाखेरि केही दिनको लागि त जो गरेका होलान्, अब यो कति दिनसम्म यस्तो खालको लकडाउन जान्छ भनेर त कसैले कल्पना गरेको विषय होइन, यो लम्बिन पनि सक्छ र आवश्यक परेमा लम्ब्याउनु पनि एउटा जनस्वास्थ्यको हिसाबले त आवश्यक होला। जसरी अत्यावश्यक सामग्रीहरू वितरण गर्नेतर्फ अहिले विस्तारै कदम चालिएको छ, फाटफुट सहर बजारहरूमा पसलहरू दैनिक उपभोग्य सामानहरू खरिद गर्नलाई मानिसहरू आउने स्वाभाविक पनि भयो होइन, त्यसको लागि चाहिँ जुन डिस्टेन्स मेन्टेन गरिनुपर्छ, पसलमा बस्ने व्यक्ति पनि सेनिटाइज भएर चाहिँ एक एक गरेर ग्राहकसँग चाहिँ डिल गर्नुपर्छ जसले गर्दा कोही पनि संक्रमित हुन नसकुन्, यो सावधानीतर्फ जुन प्रयास अहिले थालिएको छ यसलाई अलिकति सार्थक बनाउनको लागि हामी के गर्न सक्छौ?
एकदम उपयुक्त र व्यवहारमा गरिहाल्नु पर्ने कुराको प्रश्न उठाउनु भयो। दैनिक उपभोग्य सामग्रीहरूको नियमित उपलब्धता महत्त्वपूर्ण छ, जसका लागि खोल्नुपर्ने खाद्य पसल, दुध, तरकारी र फलफुल पसलहरूमा आवश्यक होसियारी अप्नाउनु र त्यसको नियमित अनुगमन आवश्यक छ, ताकि तिनै ठाउँहरू भोलि संक्रमण फैलिने ठाउँ नबनुन्। त्यसमा अब हामीले क्रेता विक्रेताहरूले सबैले दृढ अनुशासन पालन गर्नु पर्यो, किनभने मैले व्यापार त गर्नु छ, गरिरहेकै छु, मैले किन्नु त छ, किनिरहेकै छु, तर मैले रोगसँग सम्पर्क गर्न हुँदैन, यहाँ नै किटाणु छ, त्यस कारण मैले कम्तीमा डब्ल्युएचओले जो प्रोटोकल मेन्टेन गरेको छ भनेको छ त्यसलाई मैले मेन्टेन गर्नुपर्छ भन्ने कुरा सबैले हेक्का राख्नु पर्यो, नभुलिकन हेक्का राख्नु पर्यो। अहिले वास्तवमा प्रविधि र विकासको र यो भूमण्डलीकरण पछिको मानव जातिले अहिलेसम्मकै सबभन्दा कठिन परिस्थितिसँग जुझिरहेको छ, यस्तो बेला कोरोना परीक्षण सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्ने, यसको गुणस्तरलाई ध्यान दिने, कोरोना शङ्कास्पद व्यक्तिको नमुना सङ्कलन गरेर चाँडोभन्दा चाँडो ल्याबसम्म ल्याउने, ऱ्यापिड टेस्ट किटको कुरा हामीले उठाइसकेका छौँ। लकडाउन हाम्रो रहर होइन है, बाध्यता हो, हामी सबैलाई अप्ठ्यारो छ, तर विशेष गरेर गरिब तथा मजदुर वर्गलाई तत्काल राहतको व्यवस्था पनि गाउँपालिका, नगर महानगरपालिका, प्रदेश सरकार, केन्द्र सरकारले तुरन्तै यो प्याकेजको घोषणा गरिहाल्नु पर्नेछ र यो लडाईँमा सबैको साथ सहकार्य जरुरी छ। यसकारण हामी बजारमा जाँदा वा त्यसको व्यवस्थापन गर्दा पनि यो लडाईँको मा सबैको साथ सहकार्य सहित गैर सरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज सबैसँग सहकार्य गरेर नै यो चेतना र यसबाट सतर्कता अपनाउने गरी हामी जानु जरुरी छ। यसो गर्यौँ भने रोकथामलाई हामी यसको उपाय नै यही हो र यो यो रोकथामबाट हामी बच्न सक्छौँ र वास्तवमा यो सम्पर्कबाट बच्यौँ भने वा हामीले कन्ट्याक्ट गरेनौँ वा छोएनौँ भने यो हामीसँग आउन सक्दैन र सेनिटाइजरको विक्रेता क्रेताले पनि सेनिटाइजरको प्रयोग गर्ने डिस्टेन्स फिजिकल डिस्टेन्स मेन्टेन गर्ने काम हामीले गर्नुको अरूको विकल्प छैन अहिले।
जस्तो अब आयातित सामग्रीहरूको पनि एउटा सन्दर्भ छ होइन, अहिले सीमा नाकाहरूलाई सीमित रूपमा सीमा नाकाहरू खोलिएको छ जसले गर्दाखेरि दक्षिणतिरबाट र उत्तरी चीनबाट पनि सरसामानहरू नेपालभित्र आयात निरन्तर गर्नुपर्छ भन्ने प्रयासमा सरकार लागिरहेको छ। अब ती आयातित सामग्रीलाई पनि सर्टेन टाइम त मानिसलाई मात्र होइन कि सरसामानको पनि क्वारेन्टाइन हुनु पर्यो भन्ने खालका प्रश्नहरू आइरहेका छन्। अब त्यति सूक्ष्म रूपमा जाने अभ्यास त हामी कसैलाई पनि छैन, यो एउटा पहिलो पटक यस्तो किसिमको स्थिति हामी सामना गरेका छौँ, तर त्यतातर्फ पनि होसियारी त आवश्यक छ नि होइन?
तपाईँले ठिक भन्नुभयो, हामी पहिलोचोटि पनि गरिरहेछौँ। एक अर्को यो मास स्केलमा हामीले पहिलोचोटि गरेका छौँ, तर हामी इबोलाको संक्रमणलाई पनि हामीले सामना गऱ्यौँ, भूकम्पको बेला पनि हामीले सामना गऱ्यौँ। त्यसकारण हामीसँग त्यो अनुभव अलि ताजा गराउनु पर्नेछ, रिफ्रेस गराउनु पर्नेछ। हामीले सामना गर्नुको उपाय छैन, त्यस कारण ती सामग्रीहरू निश्चित रूपमा उताबाट ल्याउँदा नै पनि जहाँबाट हामी ल्याउँछौँ आयात गर्छौँ ती आयात गरिने ठाउँमा पनि हामीले सम्पर्क समन्वय गरेर तिनीहरूको सङ्क्रमण नभएको कुराको ग्यारेन्टी त्यहाँबाट गराउन सक्छौँ र यहाँ कन्टामिनेसन नहुने या ट्रान्समिटेड नहुने गरेर हामीले डेलिभर गर्ने ठाउँसम्म ल्याउन सक्छौँ र त्यहाँ लिने ठाउँमा पिकअप गर्ने ठाउँमा हामीले त्यो डिस्टेन्स मेन्टेन गर्ने सेनिटाइजरको प्रयोग गर्ने गरेर यसलाई हामी सुरक्षित गर्न सक्छौँ। त्यसकारण धेरै शङ्का गर्न पनि हुँदैन, सावधानी अपनाउनु पनि छोड्नु हुँदैन भन्ने सूत्रलाई हामीले ख्याल गर्नुपर्छ यसमा।
हजुर, अब अर्को एउटा अब क्लस्टर भनौँ अथवा एउटा एउटा जोखिमपूर्ण क्षेत्र भनेको यो सुरक्षा कर्मीहरूको परिचालन। अहोरात्र खटिएका छन् सुरक्षा कर्मीहरू, ब्यारेकमा बस्नुपर्ने अवस्था छ, भीडभाड अवश्य पनि हुन्छ, क्यान्टिनमा होइन खाना खानेदेखि लिएर विभिन्न कुराहरूमा चाहिँ जुन एउटा बन्देजहरू छ, जुन जुन परहेज चाहिँ हामीले चाहिँ कायम गर्नुपर्ने हो, यदि त्यस्ता कुराहरूमा हामीले हेल्थचेकराई गर्यौँ भने त ठूलो संख्यामा मानिसहरू एकैचोटि संक्रमित हुने पनि एकातिर जोखिम र अर्कोतर्फ अघि हामीले स्वास्थ्य कर्मीको कुरा गरे जस्तै सुरक्षाकर्मी र संचारकर्मीहरू पनि जसरी फिल्डमा संचार माध्यमका कतिपय प्रतिनिधिहरू पत्रकारहरू चाहिँ रिपोर्टिङका लागि पनि बाहिर गएका छन्, प्रेसका गाडीहरू हामी देख्छौ, विभिन्न संचार प्रतिष्ठानहरू देशभरि रहेका छन्, मानिसहरू एकत्रित हुनुपर्छ, यी कर्म क्षेत्रमा खटिएका व्यक्तिहरूको सुरक्षा पनि एउटा अर्को अहम चुनौतीको विषय त हो नि होइन खगराजी?
एकदम ठिक भन्नु। त्यसको लागि के छ भने हामीले अब अहिले आधुनिक साधन स्रोतहरू छन्, ती हामी केमिकल्सहरू छन्, तिनी कीटनाशकहरू छन्, तिनले भाइरस र ब्याक्टेरिया पनि नाश गर्छन्, तिनको हाम्रा सुरक्षा कर्मीहरूले कपडाहरू प्रयोग गर्दाखेरि अब बिहान तिनलाई क्लिन गरेर प्रयोग गर्ने र बेलुका तिनलाई थन्क्याउने अर्को प्रयोग गर्ने र हाम्रो ब्यारेकमा पनि एउटा डिस्टेन्स मेन्टेन गर्ने गर्नु पर्यो। अब उहाँहरू त के छ भने त्यो फौज भएको हुनाले, जङ्गी तालिम पनि भएको हुनाले मेन्टेन गर भनिसकेपछि उहाँहरूले एकदमै तदारुकताको साथ मेन्टेन गर्न सक्नुहुन्छ, त्यो मेन्टेन गराइहाल्नु पर्यो। अहिलेसम्म गरिया छैन भने त्यसतर्फ ध्यान दिनु पर्यो। अब जहाँसम्म यो हाम्रा सञ्चारकर्मी साथीहरूको छ, उहाँहरूको अलि बढी त्यो बानीलाई अभ्यस्त गर्नु पर्यो, यो सर्छ कि अब मान्छेबाट मान्छेमा छोइएर वा मान्छेको शरीरको अङ्गबाट अब त्यो तरलमा छोइएर अर्कोमा छुँदाखेरि जान्छ कि भन्ने कुराले उहाँका क्यामेराहरू होलान् होइन ती मेटलहरू होलान् त्यसलाई पनि सरसफाइ गरेर निश्चित समयमा ती कीटनाशक औषधि भनौँ अथवा यो भाइरस र ब्याक्टेरिया नाश गर्ने औषधिहरू प्रयोग गरेर उहाँहरूले त्यसलाई उपयोग गर्नुपर्ने हुन्छ र जसबाट उहाँहरू यो फैलाउने स्रोत बन्न नपरोस् उहाँहरू र उहाँहरू पनि संक्रमित हुन नपरोस् यो कुराको पनि प्रोटोकल बनाएर तुरन्तै मेन्टेन गर्नतिर हामी जानुपर्छ।
हजुर, म अन्त्यमा प्रश्न राख्न चाहन्छु खगराजी, छोटो समय भए पनि केही विषयहरूलाई हामीले चाहिँ फटाफट प्रश्न उत्तर जस्तो शैलीमा कुराकानी गरिरहेछौँ हामी होइन। अब अस्पतालहरूको कुरा गर्दाखेरि अहिले सरकारी अस्पतालमा जुन किसिमको चाप छ र जुन किसिमको दायित्व छ, निजी अस्पतालहरूले यो दायित्व अलि स्वीकार गर्न मानेनन् कि अलिकति नाफामुखी भयो कि भन्ने एउटा अलिकति गम्भीर प्रश्न पनि आइरहेको छ होइन। एउटा नीतिगत तहमा बसिसक्नु भएको, संसदीय समितिमा पनि यहाँ रहनुभएको, शिक्षा तथा स्वास्थ्य समितिमा रहनुभएको कारणले यस्तो विपदको बेलामा निजी सरकारी भन्न मिल्छ र सबैले चाहिँ हातेमालो गर्नुपर्ने होइन।
हामीले हिपोक्रेट्सको शपथ खाएर आरएक्स भनेर लेख्छौँ नि प्रिस्क्रिप्सनमा डाक्टरहरूले, त्यो के भनेको भने म यो हिपोक्रेट्सको शपथ खाएर भन्छु कि मैले कहिल्यै पनि पेसेन्टको या बिरामीको उपचार बाहेक अरू सोच्ने छैन, कुबलो चिताउने छैन भनेर भने हुन्छ कि सुरुमै। त्यसो भएर हामीले त्यो शपथको महत्व बुझ्नु जरुरी छ र निजी क्षेत्रलाई पनि हामी बाधक छान्ने होइन, उहाँहरूका केही समस्या छन् त्यसको तुरन्त सम्बोधन गरौँ र निजी क्षेत्रले 10% निशुल्क उहाँहरूले म उपचार गर्नेछु, त्यसको अपरेसन सर्जरी मेडिसिन इक्विपमेन्ट सबै लायबिलिटिजहरू म निशुल्क गर्नेछु भनेरै उहाँहरूले स्वास्थ्य संस्था खोलेको हुन्छ, त्यस कारण उहाँहरूले त्यसको दायित्व पुरा गर्नुपर्नेछ र जनस्वास्थ्य ऐनलाई पनि उहाँहरूले फलो गर्नुपर्छ। यो बेला अब उहाँहरूको पनि सुरक्षा, जो पिपिईको कुरा छ, किटको कुरा छ, त्यसलाई उपलब्धता गराउनतिर ध्यान दिनु पर्यो र उहाँहरूले अहिले हामी स्वास्थ्य कर्मीहरूले हामी यो महत्त्वपूर्ण अवसर पनि हो, हामी कसैले पनि अरूले यो मौका पाउँदैन, स्वास्थ्य कर्मी र सुरक्षा कर्मीले नै जीवन सुरक्षा गर्न पाउँछ र फेरि स्वास्थ्य मन्त्रालय स्वास्थ्य कर्मी भनेको कुनै टेरिटोरी विशेषको हुँदैन, ऊ विश्वको जोसुकै सेवाग्राहीलाई पनि सेवा गर्ने मौका पाउँछ, तपाईँ हामीले त पाउँदैनौँ। यो महत्त्वपूर्ण मूल्य उहाँहरूले बुझ्न जरुरी छ र यो बेला गुनासो होइन, सेवाको उच्च भावनाका साथ सेवामा खटिनुपर्छ र खट्ने वातावरण बनाउन हामी सबै नागरिक समाज, सरकार, तिनै तहका सरकारहरू, तपाईँ हामी सञ्चारमा काम गरिरहेका व्यक्ति व्यक्तित्वहरू र सामाजिक अभियन्ताहरूले पनि एकताबद्ध भएर यो मानव जातिको विरुद्ध आएको दुश्मनलाई हामीले पराजित गर्ने अठोट संकल्प गरौँ। हामीले देखेका छौँ, अब कोरियाबाट देखेका छौँ, चिनबाट देखेका छौँ, सिङ्गापुरबाट देखेका छौँ भने हामीले त यो ग्रेस टाइम पायौँ नि, यसकारण अहिले हामी गुनासो होइन, युद्धमा हामीसँग भएका साधन स्रोतहरू जे छन् तिनका आधारमा लडाइँमा जाउँ, नपुग्ने कुरा सरकारले उपलब्ध गराउँ, राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग जुटाउँ, यस कार्यमा हामी सबै संलग्न हौँ। र म निजी क्षेत्रलाई पनि तपाईँहरू विगतमा जस्तै भूकम्पको बेलामा या इबोलाको बेलामा विभिन्न इकोलाई आउटब्रेकको बेलामा तपाईँले जे सहयोग गर्नुभएको थियो त्यो सहयोगलाई अझ उन्नत स्तरको बनाउनुहोस् र निजी क्षेत्रले गरेको योगदान महत्त्वपूर्ण छ भन्ने कुरा तपाईँहरूले व्यवहारबाटै देखाउनुहोस्। यो महत्त्वपूर्ण मौका हो किनभने संक्रमित हुँदा तपाईँका परिवार पनि संक्रमित हुनेछन्, तपाईँको स्वास्थ्य संस्थामा तपाईँले काम गरेको कुनै परिणाम आउँदैन र तपाईँलाई पनि ठूलो पछुतो हुनेछ। अहिले दिल फुकाएर सहयोग गरौँ भनेर म अपिल गर्न चाहन्छु।
हस्, धेरै धन्यवाद छ यहाँलाई
यो मौका दिनुभयो, यहाँलाई पनि धन्यवाद।
धेरै धन्यवाद छ। हाम्रा अतिथि हुनुहुन्थ्यो पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारी, जो संसदको शिक्षा तथा स्वास्थ्य समितिमा पनि आबद्ध हुनुहुन्छ। आदरणीय श्रोताहरू, अन्तर्सम्वादको अब बाँकी रहेको केही समयमा हामी पछिल्लो अवस्थाका बारेमा र केही विशेष निर्देशनहरू हुन सक्छन् सुरक्षाकर्मीहरूका लागि, आम नागरिकहरूका लागि। हामी यतिखेर नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता केदार शर्माजीसँग केही बेर कुराकानी गर्न चाहन्छौ। सहसचिव केदार शर्माजी यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, नमस्कार, स्वागत छ यहाँलाई।
नमस्कार, धन्यवाद।
अब विषयहरू विभिन्न कोणबाट उठि नै रहेका छन्। एउटा जिम्मेवार निकायमा हुनुहुन्छ यहाँ गृह मन्त्रालय, अहिलेसम्मको पछिल्लो स्थिति हेर्दाखेरि कतिको हामीले आफ्नो लक्ष्य हासिल गर्न सकेका छौँ? लकडाउनमा मानिसहरूले कतिको नियम पालन गरेका छन्? कति प्रतिशत जति लगभग चाहिँ मानिसहरू चाहिँ बाहिर निस्किएका छन्? कतिको यसलाई चाहिँ सफलतापूर्वक अगाडि बढेको छ भन्न सकिन्छ प्रवक्ताजी यतिखेर?
सर्वप्रथम यस मेरो चासोको विषयमा चाहिँ चासो राख्नुभएको यहाँलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी विश्वव्यापी सङ्क्रमण बढिरहेको यो कोरोना भाइरसलाई अब नेपाल पनि उच्च जोखिममा रहेको कारणले गर्दा यसबाट बच्नको लागि नेपाल सरकारले 11 गतेदेखि जुन आदेश जारी गरेको छ यहाँलाई थाहा भएको विषय हो।
हजुर।
र यो आदेश एक किसिमले नयाँ पनि भयो किनभने मान्छेहरूले अलिक विश्वास पनि गर्नु भएन किनभने मान्छे जहाँ भेट्थ्यो मान्छेबाट सर्नु भयो हामीले भिडभाड नहुने हो यो अरू केही पनि गर्नु पर्दैन यो विषयमा र मान्छेहरूको अलिकति बाहिर हिँड्ने चहलपहल गर्ने बानीको लागि नेपाल सरकार प्लस गृह मन्त्रालयले पनि यसभन्दा अगाडि पनि निकै यो रोकथामका लागि नागरिकहरूलाई आग्रह अनुरोध गर्दै आएको थियो र त्यति गर्दा पनि नरोकेको कारणले गर्दा आदेश जारी गर्नुपर्ने भएको छ र आदेश जारी गरेको पहिलो दिन अलिकति अन्यल पनि भयो केही मान्छेहरूलाई किनभने नयाँ कुरो के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुराहरू थाहा भयो नागरिकहरूलाई पनि सुरक्षाकर्मीहरूलाई पनि र त्यसपछि 11, 12, 13 हामी 14 गते आए 14 दिन छौँ र गृह मन्त्रालयको अनुभवमा 11 गतेभन्दा 12 गते अलिकति सुधार भएको छ किनभने 11 गतेको सन्दर्भमा हामीले धेरै सुरक्षाकर्मी गर्दा धेरै नागरिकहरूलाई जथा विश्वास पनि निस्केको पाइयो समझा बुझाइ गर्ने काम पनि भयो सम्झा बुझा गरेर नमान्नेहरूलाई कानुन जरिमाना गरेर छान्ने काम पनि भएको छ सवारी पास नलिइकन पनि सवारी साधनमा कुन्ने काम पनि प्रवृत्ति देखियो त्यसको लागि सवारी कर्मी सुरक्षाकर्मीहरूले सम्झा बुझा गरेर सवारी साधनलाई नियन्त्रणमा लिएर साँझ छोड्नु भएको छ। अब गर्दा गर्दै अब आज हामी 14 दिन पुगिसकेका छौँ र अब यति गर्दा पनि अटेर गर्नु थाल्नुभयो भने अब सवारी साधन नियन्त्रण लिएर यो बन्द अवधिसम्म राख्नुपर्ने हुनसक्छ। अहिले हाम्रो अनुभव चाहिँ क्रमशः स्थितिमा सुधार हुँदै आएको छ र धेरै ठाउँमा अब यो पहिलाको जस्तो जमघट धेरै घटेको छ र मलाई विश्वास छ यो सुन्ने नेपाली दिदीबहिनी दाजुभाइले पनि यो आदेश भनेको हाम्रो हितको लागि हो हाम्रो एउटा सानो कमजोरी भयो भने राष्ट्र मात्रै होइन यो चाहिँ सबै समुदायलाई अर्को असर पर्ने भएको कारणले गर्दा अहिले हामी अरू केही पनि गर्नु पर्दैन खालि घरमा बस्नु
आफ्नो घरमा बस्नु। हजुर। जस्तो अर्को एउटा प्रश्न पनि आम सर्वसाधारणसँग हामी संचार माध्यमबाट कुराकानी गर्दाखेरि धेरैमा डर त्रास एउटा के देखियो भने विदेशबाट फर्किएका हाम्रा दाजुभाइहरू सिधै गाउँघरतिर जानुभयो सेल्फ आइसोलेसनमा बस्नुपर्ने त्यति कडी कडाउ भएन अब अहिले सरकारले चाहिँ कतिपय विमानबाट आएका कतिपय नाकाहरूबाट छिरेका मानिसलाई स्वास्थ्य परीक्षणमा आऊ भन्दाखेरि अलिकति आनाकानी गरिरहेछन् किन यो अटेरी भन्ने खालको आम जनमानसको प्रश्न आएको छ के गर्न सकिन्छ यसमा हामीले।
अब यस विषयमा मलाई लाग्छ अब अन्तर्राष्ट्रियबाट पनि हाम्रो पछिल्लो अवधिमा गएको आइतबार अथवा 9 गते या 10 गते भन्नुभयो विशेष गरी हामीलाई समस्या परेको चाहिँ छिमेकी राष्ट्र भारतमा काम गर्ने हाम्रा दिदीबहिनी दाजुभाइहरू आउनुभएको कारणले समस्या परे हो खुला सीमाना भएको कारणले गर्दा दिनमै धेरै मान्छेहरू आउनुभयो र त्यस कारण चाहिँ गृह मन्त्रालय मात्रै नभएकन यो कोरोना भाइरस रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि काम गर्नुभएको छ उहाँका आदेश निर्देशन निर्णयलाई पनि फलो गरिएको छ र विशेष गरी खुला सीमाबाट आउने सन्दर्भमा एकचोटि धेरै मान्छेहरू आएको कारणले गर्दा स्वास्थ्य परीक्षणमा हामीले अपेक्षा गरे अनुसारको कडाइ नभएको पनि हुनसक्छ एउटा अनुमान गर्न सकिन्छ किनभने नयाँ पनि अभ्यास भयो धेरै खुला सीमाना नाकाहरू धेरै भए त्यति हुँदाहुँदै पनि हामीले 10 गतेदेखि नै अब एकजना सीमा नाका लक गरे हो यहाँले पनि थाहा भएको विषय हो सीमा नाकामा सबै सुरक्षाकर्मीहरू खटिनु भएको थियो र मुख्य मुख्य नाकाहरूलाई व्यवस्थित गर्ने तरिकाले स्वास्थ्य कर्मीहरूलाई त्यहाँ खटाइएको थियो र हामीले प्राप्त जानकारी अनुसार नाकामा स्वास्थ्य कर्मीहरू खटिएका स्वास्थ्य कर्मीहरूले स्वास्थ्य परीक्षण गर्दा शङ्कास्पद लागेका बिरामीलाई त त्यही जिल्लाको त्यही स्वास्थ्य कार्यालय अथवा अस्पतालमा चाहिँ लगाउनु भएको हो क्वारेन्टाइन पठाउनु भएको हो जसको सीमा नाकामा स्वास्थ्य परीक्षण गर्दा ज्वरो देखिएन ती मान्छेहरूलाई स्थानीय प्रहरी प्रशासनले तपाईँहरू कुन गाउँ कुन जिल्ला कुन नगरपालिका कतिवटामा बस्नुहुन्छ त्यही घरमा बस्नु होला भनेर सेल्फ डिक्लेरेसन फारम पनि पठाएका थियौँ र त्यो सेल्फ डिक्लेरेसन फारमको आधारमा सीमा नाकामा रहेका जिल्लाहरूका प्रहरी कार्यालयहरूले ती नागरिकहरू जाने प्रहरी जिल्लाहरूका प्रहरीमा सञ्चारबाट पनि खबर पठाइएको र सँगसँगै उच्चस्तरीय समन्वय समितिले यो क्वारेन्टाइन राख्ने कुराहरूको हकमा आइसोलेसन बनाउने क्रममा स्थानीय तहका सरकारहरू र प्रादेशिक सरकारहरूलाई पनि अनुरोध गरेको हो र अहिले त्यो अनुसार युद्धस्तरमा काम भइराखेको छ र केही केही ठाउँमा यहाँले भनेअनुसार चाहिँ क्वारेन्टाइनमा नबसेको अब हामीले सुरुमा चाहिँ ध्यान नदिएको किनभने समाजमा गाउँमा यो मान्छे बाहिरबाट आएको गरी त भन्नुपर्छ भन्ने कम्तीमा पनि हामीले पनि भन्नुपर्छ एकअर्कालाई सेयर गर्नुपर्छ गरेनौँ किनभने सबै विद्यार्थी भाइ बहिनीहरू विद्यालय भन्नुभएको कारणले गर्दा घरमा हुनुहुन्छ स्थानीय तहका पदाधिकारीहरू हुनुहुन्छ सञ्चार कम्पनी नागरिक समाजले पनि हामी अलिक चासो दिएर तपाईँहरू घरमै बस्नु चाहिँ भन्नुपर्ने थियो त्यसमा पनि केही कमी कमजोरीहरू आए यी कमी कमजोरीका बावजुद पनि स्थानीय प्रहरी प्रशासनलाई जानकारी प्राप्त भइसकेपछि धेरै जिल्लाको हामीलाई जानकारी प्राप्त आएको छ जानु नमान्ने हुन्छ अटेर गर्ने प्रवृत्ति पनि आयो एम्बुलेन्स लगाएर जस्तो तपाईँले सुन्नुभयो भने प्युठानको एउटा घटना इन्डियाबाट आउनुभएको थियो जानु मान्नु भयो 2-3 पटक एम्बुलेन्स पठाएर ल्याएर भुटल जाँच गराइयो पछि नेगेटिभ देखियो भनेपछि धेरै कुराहरूमा हामी स्थानीय प्रहरी प्रशासनमा आएको भावना गरेका छौँ र यो विश्वव्यापी महामारीमा चाहिँ प्रहरी प्रशासनको एक प्रकारले सम्भव हुँदो रहेछ त्यसमा यहाँहरू सबै हामी सबै नागरिक जो जानेका छौँ नजानेकाहरूलाई सम्झाउँदा मान्नुहुन्छ जानेकाले जानेका समय छौँ त्यसै गरी अहिले पनि मैले के निवेदन गर्न चाहन्छु भने केही अझै पनि घरमा बस्नु भएको छ, धेरै भेट्नु भएको छ भन्ने कुरो भएको छ। त्यसमा ज्वरो आएकोलाई त हामी सबैसँग लेखा गरेर लिइरहेका छौँ, जसको परीक्षण पनि 600-700 जति परीक्षण भइसक्यो, बुझाएर आएको छ हामीलाई स्वास्थ्य मन्त्रालयबाट। भनेपछि जसलाई ज्वरो आएको छैन नहुनु सक्छ, तर सतर्क हुनु पर्यो। 14 दिनको हुन्थ्यो भने घर होम क्वारेन्टाइन सेल्फ क्वारेन्टाइनमा बस्दैन पर्यो। त्यो बस्दिन लागि नागरिक समाजका सम्पूर्ण अङ्गहरू क्रियाशील हुनुपर्छ।
हजुर, धेरै धन्यवाद छ केदार सर, समय दिनुभयो, अहिलेको पछिल्लो स्थितिबारे जानकारी गराउनुभयो र सबैको सहकार्यको लागि जुन प्रकारले यहाँले अनुरोध गर्नुभयो हामी मनन गरौँ, हामी महसुस गरौँ, हाम्रो सामूहिक प्रयासबाट नै यो संघर्षलाई हामी जित्न सक्छौँ भन्ने अभिप्रायका साथ यहाँलाई धन्यवाद छ।
हस्,
धन्यवाद। आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको यो बिहानी श्रृंखला हामी यही टुंग्याउन चाहन्छौं। यसपछि 7 बजे नेपालीमा समाचार प्रसारण हुनेछ। रेडियो नेपालले आफ्नो क्षमताले भ्याएसम्म सीमित जनशक्तिबाट हामी परिचालित भएका छौं। धेरै भीड़भाड़ गर्नुपर्ने अवस्था छैन, धेरै साथीहरू घरमा बसेर पनि सहयोग गरिरहनु भएको छ, सूचनाहरू आदान प्रदान चाहिँ विभिन्न माध्यमबाट पनि हामी गर्न सक्छौं। त्यसकारण यो समयमा हामी सबैजना सतर्क रहौं, सरकारले दिएका निर्देशनहरू पालना गरौं, फेरि पनि घरमै बसौं। आज तपाईँको घरको बसाई सुखद रहन सकोस्, परिवारको मिलन पुनर्मिलनको यो वातावरण, माया प्रेमको वातावरण बन्न सकोस्, यही शुभेच्छाका साथ म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। प्राविधिक साथी सुरेन्द्र श्रेष्ठलाई धन्यवाद, नमस्कार।